چلیے تفسیر دیکھتے ہیں آیت 29 سے. قاتل الذین لا یؤمنون باللہ ولا بالیوم الآخر. لڑائی کرو ان لوگوں سے جو ایمان نہیں لاتے اللہ پر اور یوم آخر پر. تیسرا ان کا جرم. ولا یحرمون ما حرم اللہ ورسولہ. اور نہیں وہ حرام قرار دیتے اس کو جس کو حرام قرار دیا اللہ اور اس کے رسول نے. چوتھا جرم ان کا. ولا یدینون دین الحق کی. اور نہیں وہ قبول کرتے سچے دین کو. ہیں یہ کون لوگ؟ من الذین اوت الکتاب. یہ اہل کتاب میں سے ہیں. کب تک؟ یعنی یہ قاتلو کا جو حکم ہے ان کے ساتھ وہ کب تک ہے؟ حت یوت الجزیہ. یہاں تک کہ وہ دیں جزیہ. ان یدن اپنے ہاتھ سے. وہم صاغرون. اور وہ چھوٹے بن کر رہے یعنی تابع رہے. یہاں سے ایک دم رخ جو ہے وہ اہل کتاب کی طرف پلٹتا ہے. ابھی تک پچھلی آیات میں ہم نے جو بھی مسلمانوں کا معاملہ دیکھا تھا وہ مشرکین مکہ سے تھا. آپ کہہ سکتے ہیں کہ یہاں اہل کتاب کے بارے میں پالیسی کا اعلان ہے. اہل کتاب کون ہے؟ یہاں ایک چھوٹا سا فرق سمجھنے کے لیے نوٹ کیجئے گا. جب بھی اللہ نے مسلمانوں کو یا امت مسلمہ یا امت محمدیہ صلی اللہ علیہ وسلم کا تذکرہ کیا قرآن میں تو کیا فرمایا؟ یا ایھا الذین آمنو. ایمان کی بات کی نا. مسلمانوں کو آمنو کہا لیکن یہود اور نصارہ کو آمنو نہیں کہا. بڑی گہری بات ہے. شاید میں پہلی دفعہ آپ کو بتانے لگی ہوں. ان کو اہل ایمان نہیں کہا, اہل کتاب کہا ہے. یہ چیز آپ سب کے علم میں ہے کہ جب بھی اہل کتاب کا لفظ آتا ہے ایون ہمارے اپنے پاکستانی کلچر میں بھی اہل کتاب کے لفظ کے ساتھ یہود اور نصارہ ہی ذہن میں آتے ہیں. کیوں؟ کیونکہ کتاب والا بن جانا اور بات ہے اور ایمان والا بننا اور بات ہے. ان لوگوں کو کتاب تو ملی تھی لیکن اس کتاب نے ان کو ایمان نہیں دیا اور یہ کتاب جو ہے ان کے ایمان میں اضافے کا ذریعہ نہ بنی. اللہ کی کتاب پڑھنے کے بعد انسان کے اندر ایک خاص ایمان آنا چاہیے جس کا اثر اس کی زندگی میں دکھتا ہے. کیسے؟ انہی چار چیزوں میں جو ان میں نہیں دکھیں. پہلی چیز دیکھیے, لا یؤمنون باللہ. کتاب تو پڑھتے تھے لیکن اللہ پر ایمان نہیں تھا. اور ایمان سے مراد کیا؟ نام تو لیتے تھے, کلمہ تو پڑھتے تھے لیکن ایمان کے تقاضے پورے نہیں کرتے تھے. دوسرا, کتاب پڑھنے والوں کے اندر جو عمل دکھنا چاہیے وہ کیا ہے؟ کہ ان کا عقیدہ آخرت واضح ہو جائے. اپنے اوپر لیجیے کیونکہ میں اور آپ بھی کتاب پڑھ رہے ہیں. کیا یہ کتاب مجھے اللہ کے ساتھ تعلق میں بڑھا رہی ہے؟ اور دوسری بات, ایمان آخرت پر. یعنی جو کرتی ہوں یہاں کسی کی خوشی کے لیے کرتی ہوں, مجبوری میں کرتی ہوں, خوشی سے کرتی ہوں, مجھے کل قیامت کے دن اس کو دیکھنا پڑے گا. تیسری چیز جو کتاب پڑھنے کے بعد زندگی میں بہت کلیئر ہو جانی چاہیے وہ ان میں نہیں تھی. اور وہ کیا؟ کہ وہ اللہ اور اس کے رسول کے حرام کردہ کو حرام نہیں سمجھتے تھے. 3 سیکنڈ دیتی ہوں, ہم سب پوچھیں. کتاب والے ہیں ہم؟ الحمدللہ. کیا پھر اہل ایمان بھی ہیں؟ دعویٰ تو یہی کرتے ہیں. تو کیا پھر ایمان باللہ ہے؟ اور کیا آخرت کی فکر میں جیتی ہوں؟ اور کیا ابھی تک میری زندگی میں کوئی ایسی چیز تو نہیں جو اللہ نے تو حرام کی لیکن ہم نے اس کو ابھی تک حلال کیا ہوا ہے؟ کبھی مجبوریوں کے نام پہ, کبھی خواہشوں کے نام پہ, کبھی اس کی بات, کبھی اس کی بات, کبھی حالات, کبھی موسم, کبھی کلچر, کبھی یہ کبھی وہ. تو یاد رکھیے کہ پھر یہ قاتل اللہ کا لفظ ان کے لیے بھی ہے. چوتھی چیز, وہ دین حق کو قبول نہیں کرتے. دین حق کیا ہے؟ کہ اس دنیا کو بنانے والا بھی رب ہے اور اس کو چلانے والا بھی رب ہے. اب یہ چار چیزیں ان میں نہیں تھی. آپ کہہ لیجئے دین کا بہت اہم فلسفہ اس ایک آیت میں بیان ہو رہا ہے. اس حکم میں مشرکین عرب اور نسل انسانی کے باقی لوگوں کے درمیان فرق کیا گیا. پیچھے سے چل رہا ہے مضمون. سورۃ توبہ کی آیت 5 میں ہم نے مشرکین عرب کو جو مہلت یا امان دی گئی تھی اس مدت کے گزرنے کے بعد اب ان کے لیے کوئی اور آپشن یا راستہ نہیں تھا. کیا تھا؟ یا ایمان لیا یا قتل کر دیا جائے. ایسے ہی ہے نا. کیا تھا؟ وقتلوہم حیث وجدتموہم. ٹھیک ہے. تیسری شرط یہ تھی کہ جزیرہ نما عرب چھوڑ جائیں کیونکہ عرب سے تو ہدایت کے سوتے پھوٹنے تھے. تو اگر اس کے ارد گرد بھی کفار کی بستیاں ہوں گی تو پھر آنے والے حج اور عمرے کے لیے جو لوگ ہیں ان کے اوپر ان کا کلچر اثر انداز ہوگا. ان کا خاص معاملہ تھا کیونکہ اللہ کے نبی ایک رسول کی حیثیت میں ان کے پاس آئے, اتمام حجت ہوا. لیکن انہوں نے اللہ کے نبی کا انکار کیا. اور عذاب استحصال, استحصال کیا ہوتا ہے؟ جڑ سے کٹنے والا عذاب, مطلب اس کے حقدار ہو گئے. ورنہ تو آسمان سے کوئی آفت آتی, لیکن اللہ تعالیٰ نے ان کو مہلت دلوا کے ایک موقع دیا. اب یہاں بات ہے یہود اور نصارہ کی اور باقی انسانیت کی. یاد رکھیے کہ عرب سے باہر کے لوگوں اور قیامت تک تمام دنیا کے انسانوں کے لیے وہ چیلنج نہیں ہے کہ یا تو ایمان لاؤ یا قتل کر دیے جاؤ. کیوں؟ اب اللہ کے نبی کی دوسری حیثیت سامنے آتی ہے. ایک آپ کی بعثت تھی عربوں کے لیے اور ایک تھی پوری دنیا کے لیے. اب نفس سلم نفس نفیس موجود نہیں ہے. کوئی قوم براہ راست آپ کی دعوت کو رد نہیں کر رہی, ٹھیک ہے؟ تو لہٰذا اب ان کے ساتھ معاملے میں یہاں کیا ہے؟ جزیہ. یہاں سے اصل میں آپ کہہ لیجئے کہ یہ جو آیت ہے نا, یہاں سے اب تبوک کے سفر کی ذہن سازی ہے, کیونکہ غزوہ تبوک اہل کتاب سے تھی. ابھی تک جتنی جنگیں ہم نے ڈسکس کی ہیں وہ اہل مشرکین مکہ سے تھی. تو اللہ سبحانہ تعالیٰ نے یہاں سے اب وہ میدان ہموار کرنا شروع کر دیا کہ جو دوسرے لوگ ہیں ان سے قتال کیا جائے گا, یہاں تک کہ وہ دین کی بالادستی کو قبول کریں, ایک نظام کے طور پہ اسلام کو قبول کر لیں. لیکن لا اکراہ فی الدین, انفرادی طور پر کسی کو قبول اسلام کے لیے مجبور نہیں کیا جائے گا. ہر بندہ اپنے مذہب پر رہتے ہوئے اسلامی ریاست میں ایک شہری کے طور پر رہ سکتا ہے. سوال بھی کوئی کر سکتا ہے نا, کیا مسلمان ملک میں کوئی غیر مسلم رہ سکتا ہے؟ بالکل رہ سکتا ہے, لیکن ایسی صورت میں جزیہ دینا پڑتا ہے. جزیہ جزا سے ہے, تجزیہ اردو میں بھی بولتے ہیں. خلافت راشدہ کے دور میں مسلمانوں نے جب کسی ملک پر لشکر کشی کی تو تین شرطیں رکھتے تھے. نمبر ایک, ایمان لے آؤ. ایسی صورت میں جیسے تم چلا رہے ہو اس ملک کو تم چلاؤ, تم ہمارے برابر ہو, ہم تمہاری شہریت کو قبول کریں گے. اگر یہ قبول نہ ہو دوسری صورت, تو اللہ کے دین کی بالادستی قبول کرو اور اسلامی ریاست کے ایک اچھے شہری بن جاؤ. بات واضح؟ جیسے آپ ناروے میں رہ رہے ہیں تو یہاں کے ایک اچھے شہری بن کے رہیں گے نا. کسی بھی ملک میں رہتے ہوئے چاہے آپ کا مذہب دین کوئی بھی ہو, لیکن آپ وہاں کے ایک اچھے شہری بنیں گے. اور تیسری بات, اس صورت میں کیا ہوگا کہ آپ کو جزیہ دینا ہوگا. مسلمان زکوٰۃ دیتے ہیں. یاد رکھیے, ایک جملہ لکھ لیں کہ مسلمان ملکوں میں ٹیکس نہیں ہوتے. اس کو سن کر پہلے تو سانس کھلتا ہے ان لوگوں کا جو بیچارے ٹیکسوں کے بوجھ میں دبے ہوتے ہیں. آدھی کمائی اپنی ٹیکس میں دے دیتے ہیں صرف اس میں کہ اس کے علاوہ کوئی چارہ نہیں. اسلامی ملک میں کہاں سے مصارف چلتے ہیں؟ نمبر ایک, زکوٰۃ کے مال سے. زکوٰۃ میں اور آپ اپنی ماسیوں کو نہیں دیتے اور اپنے من پسند لوگوں کو نہیں دیتے. بیت المال میں جاتی ہیں, مطلب وہ مال آتے ہیں وہ جمع کرتے ہیں, پھر اس کو گورنمنٹ سارے ملک کی فلاح و بہبود پہ استعمال کرتی ہے. اب سوال پیدا ہوتا ہے کہ زکوٰۃ تو مسلمانوں پہ, تو جو نان مسلم وہاں رہیں گے ان کے لیے کیا؟ تو ان کے لیے جزیہ ہے. اور جزیہ کی رقم اتنی معمولی ہوتی تھی کہ کمانے والا ایک شخص جو ہے اگر وہ 4 درہم دے رہا ہے تو جو نہیں کما رہا وہ 2 دے رہا ہے. اور مفلس کا لاش تو بلکہ بہت ہی کم دیتے تھے, دیتے بھی نہیں. عورتوں پہ جزیہ نہیں ہوتا تھا, بچوں پہ نہیں ہوتا. اس کی ڈیٹیلز بعد میں اگر موقع ہوا, بڑی دلچسپ ڈیٹیلز ہیں, شاید کبھی ہی آپ نے سنی ہو. تو یہ ایک پورے رولز کے ساتھ وہاں کا ایک سسٹم جو اللہ تعالیٰ نے بنایا تھا, یہ سب موجود ہے. اس آیت میں اسی کی طرف اشارہ ہے کہ تمہیں اگر رہنا ہے تو پھر تمہیں اچھے طریقے سے رہنا پڑے گا اور تم اس ساری چیزوں کو لے کر چلو گے. اب آپ دیکھیے کہ کسی بھی ملک میں آپ رہتے ہیں, وہاں کے رولز ہوتے ہیں, وہاں کے ریگولیشنز ہوتے ہیں, ان کو فالو کیے بغیر آپ اس ملک میں رہ نہیں سکتے. تو اس آیت سے کہہ لیجئے, اپنے لیے ٹائٹل بنا لے, کسی غیر مسلم کا کسی مسلمان ملک میں رہنے کا کرائیٹیرین. اور یہ بہت آرگنائز سسٹم تھا حضرت عمر فاروق کے دور میں, تو یہ اتنا زیادہ ڈیولپ ہو چکا تھا کہ تبھی تو ملک نے ترقی کی. تو اللہ سبحانہ تعالیٰ نے یہاں یہ باتیں کر کے بتا دیا. پھر اس کے بعد آپ دیکھیے کہ یہ جو اوپر ہم نے بات کی تھی نا کہ مشرک نجس ہے, وہ نجست ادھر ان کے ساتھ کس قسم کی تھی؟ ذہنی نجس ہیں, لا الہ الا اللہ نہیں ہے. جسمانی نجس کیسے ہیں؟ طہارت کا اہتمام نہیں, غسل اور جنابت کے جو مسائل ہیں اس کو نہیں جانتے, کھانے میں ہر نجس چیزیں کھاتے ہیں, بعض وقت شراب پیتے ہیں, پگ کا گوشت کھاتے ہیں. تو وہ ساری نجاستوں کا تذکرہ اس لیے تھا. لیکن اب یہاں ہم اہل کتاب کی ان باتوں کو پڑھ کے سمجھ کے یہ تو کم از کم مان سکتے ہیں کہ اسلامی ریاست ایک آرگنائز ریاست ہوتی ہے. اس میں کسی سے مال لینے کے دینے کے مختلف طریقے ہوتے ہیں. یہ نہیں کہ جس کی لاٹھی اس کی بھینس. आज दुनिया में सोशलिज्म भी है, कम्युनिज्म भी है, दोनों ही जुल्म और ज्यादती है। असल बात यह है कि अल्लाह ने एक हुक्मरान को इस बात का मुकल्लफ किया है कि उसके मुल्क में रहने वाले लोग उनके जान माल इज्जत रोजी रोटी का इंतज़ाम करेगी। इसीलिए हज़रत उमर फारूक रातों को गश्त किया करते थे और कहा करते थे कि अगर दरियाए फरात के किनारे कुत्ता भी भूखा मर गया तो उमर तुझसे उसके बारे में सवाल होगा। आज के मुसलमान मुल्कों में अगर हुक्मरानों को ये बातें पढ़ा दी जाए, ये लॉ बना दिया जाए, कोई पाकिस्तान का सदर या वजीर नहीं बन सकता जब तक कुरान को तर्जमे और तफसीर से नहीं समझ लेता। 1, 2, 4 साल का क्या, मैं कहती हूँ वो तो 10-10 साल का कोर्स करने को तैयार हैं। सियासत का शौक इतना बड़ा शौक होता है, लेकिन आज आप देखिए ये चीज़ें पढ़े पढ़ाए बगैर जब आप किसी मुल्क की बागडोर उनको देंगे तो वो बेचारों का कसूर क्या है? कसूर आपका है क्या? आपने बगैर पढ़े लिखे लोगों को अपना हाकिम बना लिया। यही आज के दौर में हमारे ऊपर ये चीज़ आ रही है। फिर इसमें एक छोटी सी बात, ये यद का लफ्ज़ क्यों आया? अपने हाथ से दे, तो इसमें इशारा है कि मुसलमानों के गलबे को तस्लीम करें, मग़लूबाना हैसियत के तहत रहे। ये जो सागिरून है ना, छोटे बनकर रहें, यानी फिर उनकी वो हैसियत नहीं होगी जो कि मुसलमानों की है। और आप देखिए दुनिया में हर मुल्क में ऐसा है, आप अमेरिका के सदर नहीं बन सकते अगर आप बाय बर्थ अमेरिका में नहीं पैदा हुए। यानी आप पाकिस्तानी थे, कुछ साल के बाद आपको अमेरिकन पासपोर्ट बन गया, लेकिन आप वहाँ की सदारत वजारत के लिए कोशिश नहीं कर सकते। उनके रूल्स हैं, सिटीजन्स के लिए और रूल्स होते हैं, जो ग्रीन कार्ड होल्डर्स होते हैं उनके और असूल होते हैं, इसी तरह लोकल्स के और होते हैं। तो ये चीज़ बताकर साफ कर दिया कि मुसलमानों के मुल्कों में पॉलिसी मुसलमानों की चलेगी, आइन इस्लाम का नाफिज होगा, गलबा अल्लाह के दीन का होगा। हाँ, अहले किताब मजहबी तौर पर अपने रिचुअल्स को अदा कर सकते हैं, उनके इबादत खाने खुल सकते हैं, कोई ऐसी मुश्किल नहीं है। लेकिन याद रखिए, ये बात बड़े गौर से सुनने की है, एक मुसलमान मुल्क में गैर मुस्लिम यानी अहले किताब रहेगा ना, अपनी इबादत कर सकता है। मतलब एक यहूदी है तो वो सेनिगॉग बना सकता है, क्रिश्चियन है तो वो चर्च बना सकता है, हिंदू है तो मंदिर बना सकता है। मुआशी आज़ादी होगी, लेकिन वो इस्लाम के हराम को हलाल नहीं कर सकते। ये जो आखिरी हिस्सा है ना इस आयत में कि वो दीन हक को कबूल नहीं करते और हराम नहीं करार देते उसको, यानी सूदी कारोबार वो वहाँ नहीं कर सकते थे, अपनी आबादियों से बाहर खंजीर और शराब को नहीं बेच सकते। हाँ, अपने हकूक़ के तहफ़ुज़ के लिए जिज़िया देंगे और वो उसके तहत उनके अंडर रहेंगे। हज़रत उमर ने एक शख्स को देखा, बूढ़ा था तो वो काम कर रहा था, अहले किताब था। कहा, क्यों कर रहे हो काम इस उम्र में, तुम्हें क्या ज़रूरत है? कहा, नहीं करूँगा तो जिज़िया कहाँ से दूंगा। तो हज़रत उमर की आंखों में पानी आ गया, लोगों को जमा किया। कहा, देखो ये तो ज़्यादती है कि ये सारी ज़िंदगी हमारे मुल्क को फ़ायदा दें और आप बूढ़े हों तो हम उनसे पैसे लें। आपने फ़ौरन कानून बनाया कि इस मुद्दत के बाद, यानी जिसको पेंशन कह जाते हैं, जिज़िया भी माफ़ है। और इतने खूबसूरत कवानीन मैंने पढ़े कि मैं हैरान रह गई। क्या आज आपके यूरोप का और वेस्ट का और नॉर्वे का और पेरिस का और चाइना का, दुनिया का जो सोशल सेटअप है, जिसको आज हम कहते हैं या सोशल हेल्प बड़ी मिलती है, यकीन करें इससे भी ज़्यादा लीगल और लॉजिकल तरीक़ा हुकूमत हज़रत उमर फारूक का था। ये अलग बात है कि आज हम मग़लूब हैं तो हम उसको नहीं लेते, और इन मुल्कों के छोटे छोटे बेनिफिट्स की वजह से हम बहुत ज़्यादा इनकी तारीफ़ें करते हैं। फिर इसके बाद अहले किताब ही के एक बातिल नज़रिए की बात है, वकालतिल यहूद उज़ैरुन इब्नुल्लाह, और यहूद कहते हैं कि उज़ैर अल्लाह के बेटे थे, वकालतिन नसारा, और नसारा तो पहले ही कह चुके, ये बात तो सबको ही पता है। क्या नसारा ने कहा, अल मसीह इब्नुल्लाह, मसीह अल्लाह के बेटे हैं, नऊज़ु बिल्लाह। अब ये दोनों की बात पे कमेंट है अल्लाह ताला का, ज़ालिका कौलुहुम बिअफ़वाहिहिम, ये इनके मुंह की बातें हैं, यानी ऐसे ही बेतुकी बातें हैं, ऊपर ऊपर से कह रहे हैं। युज़ाहिरुना क़ौलल्लज़ीना कफ़रू मिन क़ब्ल, ये नकल कर रहे हैं उन लोगों की बातों की जिन्होंने कुफर किया था इनसे पहले। किसकी तरफ इशारा है? मन घड़त बातों की तरफ इशारा है। याद रखिए कि मुशरिकीन मक्का कहते थे फरिश्ते अल्लाह की बेटी हैं। अल्लाह सुबहान तआला ने उसी को बुनियाद बनाकर यहाँ यहूद और नसारा के दो बातिल अकायद की तरफ इशारा कर दिया। ये जो लफ्ज़ है ना युज़ाहिन, पहले इसको समझेंगे तो बाकी सारी बातें समझ आएंगी। बहुत ही दिलचस्प और नया लफ्ज़ है आपके लिए। अल अज़हिया कहते हैं वो औरत जिसे ना तो हैज़ आता हो और ना वो बच्चे पैदा करने के काबिल हो, अभी उसमें जिस्मानी उभार भी ना हो, इस तरह वो मर्दों से मुशाबे लगती है, यानी है औरत देखने में मर्द लगती है। इसी से फिर जाहाहु मुजाहतन और मुजाहा है। तो मुजाहा तुमका मानी क्या? मुशाबे, हम शक्ल। हुआ जहीकुन कहते हैं वो तेरा हम शक्ल है या तुझसे मिलता जुलता है। तो एक चीज़ का दूसरी चीज़ के मुशाबे होना, उन जैसी बातें करना। अब आप देखिए कि ये किन की बातों को किसके साथ जोड़ते थे। मक्का के लोगों का नज़रिया क्या था कि फरिश्ते अल्लाह की बेटी हैं, नौजुबिल्ला। ये बात वो कहते थे, अल्लाह कहते इन दोनों से मिलती जुलती बात यहूद और नसारा ने भी कह दी और एक दूसरे को ये कहने लगे। पता क्या चला कि मन घड़त बातों की और अकीदों की दीन में कोई गुंजाइश नहीं है। सुनी सुनाई बातों पे लोग इस तरह की बातें जमा कर लेते हैं। और अगर आप कभी यहूद और नसारा की हिस्ट्री भी पढ़ लेना तो आपको उसमें ये सारे इशारे मिल जाएंगे कि इनके बिगाड़ की क्या शक्ल थी। मुशरिकीन का जो यहाँ लफ्ज़ है ना, ये असल में ग्रीक्स के लिए आता है। जैसे आज हम मुसलमान गैरों से मुतासिर है ना, ईसाइत पे जब जवाल आया था ना तो वो भी गैरों से मुतासिर हो गए थे। और आपने शायद कभी नाम सुना होगा मिथ्राइज़म, कदीम मज़हब था, इजिप्ट यानी मिस्र में लोग रहते थे। उनके मज़ाहब में तसलीस पहले से थी, गॉड इज़ फादर, हॉरस इज़ द सन ऑफ गॉड एंड ईसिस इज़ मदर ऑफ गॉडेस, यानी ये जो ट्रिनिटी का अकीदा आया ना, ये तसलीस पहले मिस्र में बनी थी। फिर सेंट पॉल ने ईसाइत की तबलीग शुरू की तो उस दौर के जो नसारा थे उनका एक नज़रिया था, बड़ी गौर से सुनिएगा, आप इसको रिलेट करेंगे। वो कहते थे जब किसी नए मुल्क में जाकर क्रिश्चियनिटी की तालीम दो ना तो पहले वहाँ के लोकल रंग ढंग को कबूल कर लो, इससे तुम एसिमिलेट हो जाओगे, तुम उनके साथ ज़हनी तौर पे करीब हो जाओगे ना, तो फिर तुम उनको अपने दीन की तबलीग करोगे। आप ज़रा सोचिए, सफ़ेद कपड़ा है पहले जाके आप उसको काला कर लें तो फिर लोगों को सफ़ेद कपड़े की दावत देंगे? नहीं दावत होगी। तो यहाँ से जब ये मिस्र में गए, इन्होंने मिस्र का वो सारा पेगनिज़म, बुत परस्ती अपने अंदर डाली। जब उनके तीन खुदा थे, फिर इन्होंने जीजिस और जीजिस की माँ और होली गोस का जो नज़रिया शामिल किया, वहाँ से ट्रिनिटी आ गई। अल्लाह फरमाते हैं कातलहुमुल्लाह, मार पड़े इन पे अल्लाह की। अन्ना युफकून, कहाँ से भटक गए? क्या मतलब है कि इन्होंने कुफार से मुतासिर होकर अल्लाह के साथ शिर्क किया और दूसरों के साथ यानी इस तरह की बातें की। तो याद रखिए कि जब कोई किसी को अंधाधुन फॉलो करता है ना तो वो फिर उसी जैसा हो जाता है। इस आयत से क्या पता चला? ये पता चला कि आप इस्लाम की दावत लोगों को दे रहे हैं ना, पहले आप खुद मुस्लिम रहे। आज मुसलमान भी तो यही कहते हैं, पहले उस मुल्क का रंग ढंग अपनाओ, उनके खाने बनाओ, फिर उनके कपड़े पहनो, फिर उनका तरीका ज़िंदगी अपनाओ, फिर इस्लाम की दावत देंगे। ज़ुबानें गुंग हो जाती हैं जब आप किसी दूसरे के रंग ढंग को अपना लेते हैं। बोले किस पे, किस इस्लाम की दावत दें? ना लोगों को आपके हाल में दिखता इस्लाम, ना हुलिये में दिखता। वो घर में जाए नमाज की सूरत में एक रखा हुआ शाम को 5 नमाजें इकट्ठी पढ़ने वाला इस्लाम को नहीं मानेगा। ये आपकी गलत फहमी है कि हम इतने डिप्लोमेटिक मुसलमान हो जाएं कि पढ़ते नमाजें हैं घर जाके, कहीं पढ़ते नहीं है नमाज। औरों के सामने क्या पढ़ें, एयरपोर्ट्स पे क्या पढ़ें, होटलों में क्या पढ़ें, रस्तों में क्या पढ़ें, हम तो अपनी शादियों में नहीं पढ़ते। तो इस इस्लाम को कोई लेगा? आप अपना इस्लाम अपने घर में रखिए। लोगों को अक्ल है, लोगों को समझ है, लोग इन चीज़ों को बहुत अच्छी तरह से जानते हैं असल इस्लाम क्या है। तो लिहाजा आप अपना रंग कायम रखें, सच्चा साफ सुथरा इस्लाम लोगों को दें। आधे जुमले लुकनत वाले लफ्ज़, टूटे फूटे लफ्ज़ों में अल्लाह ऐसी तासीर डाल देगा, दिलों पे असर होगी बात। आज बड़े बड़े स्पीकर्स हैं, आप देखिए बड़े बड़े दीन के दाई हैं, बातें उनकी ऊपर से गुजर जाती हैं, खोखले नारे। हाँ ये तो करना होगा, ये तो हो नहीं सकता, सूद के बगैर तो रहेंगे नहीं, घर तो लेना, आपकी आवाज़ में जोश नहीं रहेगा। तो यहाँ हमारे लिए अमल की कम अज़ कम ये बात है। दूसरी बात, यहाँ उज़ैर को अल्लाह का बेटा क्यों कहा? तो देखिए उज़ैर को तौरात में अज़रा कहा जाता है, हमारे यहाँ अज़रा तो ज़ाल से होता है ना, ये ज़ा से अज़रा, ठीक है। 5वीं सदी कबल मसीह की ये शख्सियत है। बुख्त नसर ने हमला किया था यरूशलम पर, पूरा ईंट से ईंट बजा दी, बैतुल मक़दस की जगह पे कह लीजिए कि सिर्फ ईंटें पड़ी हुई थी। हैकले सुलेमानी भी वहाँ बिल्कुल तबाह बर्बाद हो गया। तो जो वहाँ बनी इसराइली मौजूद थे उन सब को, बहुत सारों को तो कत्ल किया और कुछ को ग़ुलाम बनाकर वो शख्स बाबुल ले गया। सबसे बड़ा हादसा इसमें जो हुआ ये था कि तौरात का कोई एक नुस्खा बाकी ना रहा। और लिख लें, चाहे वो अहले किताब हों चाहे मुसलमान हों, जब कौमें अपनी किताबों पे अमल नहीं करती ना तो अल्लाह दुश्मनों के ज़रिए उस किताबों को या जलवा देता है या तह तह करवा देता है। बनी इसराइल मुसलमानों की तरह अपनी किताब के हाफिज नहीं थे, جیسے آج ہمارے تو سینوں میں یہ قرآن حفظ ہے نا، ان کے نہیں تھا. تو جب ساری تورات کے نسخے جلا دیے گئے تو اس کا مطلب کیا ہوا؟ کہ تورات کا وجود دنیا سے ختم ہو گیا. لیکن پھر کیا ہوا؟ تاریخ پڑھ کے دیکھے یہود کی، جب ایرانیوں نے اہل بابل کو شکست دی تو انہوں نے بنی اسرائیل پر رحم کھایا، ان کو قید سے آزاد کیا کہ اتنے سالوں سے یہ قیدی بنے ہیں، واپس فلسطین اور یروشلم گئے. جب یہ واپس جا رہے تھے تو ان قیدیوں میں حضرت عزیر بھی تھے. کہتے ہیں کہ چھوٹی عمر میں تھے جب یہ ادھر سے گزرے تھے، تو اس وقت جو ایرانی بادشاہ تھا اس نے کہا کہ تم ہیکل سلیمانی کو تم تعمیر کرو اور بنی اسرائیل کے حالات درست کراؤ. اس پہ حضرت عزیر نے، یعنی ایک معجزانہ طور پہ کہہ لیجئے کام ہوا، کہ تورات کا جو عہد نامہ قدیم تھا، یعنی جس کو یہود مانتے تھے، اس کو نئے سرے سے اپنے حافظے سے مرتب کیا. بنی اسرائیل کی آپ کہہ لیجئے کہ نشاط ثانیہ تھی، دوبارہ ان کو اللہ نے کروچ دیا، بنی اسرائیل کیا ہے. تو اس وجہ سے یہود کے کچھ قبیلے حضرت عزیر کو نعوذ باللہ اللہ کا بیٹا کہنے لگے. آپ نے ان کا ذکر پہلے کہاں پڑھا؟ تیسرے پارے میں، اوکلزی مر علی قریۃ وہی خاویۃ علی عروشہا. یہ وہی شخص ہیں. تو اس نسبت سے یہ لوگ یہود کا، کچھ لوگ سب نہیں لیکن کچھ فرقے ان کے ہیں کہ جو، اور سب سے بڑی بات ہے کہ جب نصارہ نے عیسیٰ کو کہہ دیا اللہ کا بیٹا، تو پھر یہود نے بھی تو کوئی بنانا ہی تھا، تو انہوں نے ان کو بنا لیا. تو اب آج ہم مسلمان نعوذ باللہ اللہ کا بیٹا تو نہیں بنا سکتے اللہ کے نبی کو، تو ہم کیا کہتے ہیں؟ نوروں میں نور اللہ، اور اس قسم کی مشابہتیں پیش کرتے ہیں. اللہ سبحانہ تعالیٰ نے اس ساری چیز کو رکھا، اور عیسیٰ کے اللہ کا بیٹا ہونے کی ادھر بات کرنے کی ضرورت نہیں ہے، اس لیے کہ یہ مضمون تو قرآن پاک میں بہت جگہ موجود ہے. لیکن یہاں سے عمل کا نقطہ لکھیے، دوسری قوموں کی مشابہت سے بندہ شرک تک پہنچ جاتا ہے. یہ ہے اصل میں بات. مشرک قوموں کی نقل انسان کے عقیدے کو بگاڑ دیتی ہے، اور انسان اس طرح شخصیات کو اوپر لے جاتا ہے کہ پھر اللہ کے مقابلے میں بھی لینے آتا ہے. تو اس سے بچنے کی ضرورت ہے. آج اگر آپ نے، میں نے اپنی نسلوں کو اسلام کے بنیادی تعلیمات اور عقائد نہ سکھائے، تو یاد رکھیے کہ کل ہمیں نہیں پتہ کہ آگے کے دور میں کون کیا کرے گا، اور اللہ تعالیٰ ہم سب پہ رحم کرے. کیونکہ یہ چیزیں دیکھنے میں بڑی سویٹ لگتی ہیں. اور اگلا جرم، پانچ ہم نے پڑھے ہیں نا اس آیت میں، دہرانے کا ٹائم نہیں ہے، آپ خود پیچھے آیت میں دیکھیے. اب نیکسٹ جرم اہل کتاب کا، آیت 31، اتخذوا احبارهم ورهبانهم اربابا من دون اللہ والمسیح ابن مریم. انہوں نے اپنے احبار اور رہبان کو رب بنا لیا، اور اللہ کے سوا مسیح ابن مریم کو بھی. یہ تھا ان کا اگلا جرم. پچھلے یاد آ گئے؟ پانچ اوپر آیت میں تھے، چھٹا یہ آ گیا. عیسائیوں کی دوسری بڑی گمراہی کیا؟ کہ اپنے علماء اور مشائخ، اور خاص طور پہ حضرت عیسیٰ کو الوہیت میں حصے دار بنایا. حضرت عیسیٰ تو ان کے ہاں باقاعدہ تین خداؤں میں سے ایک تھے، اور اس حیثیت سے وہ آپ کی پرستش بھی کرتے تھے. لیکن احبار اور رہبان کون تھے؟ دیکھیے، احبار خبر سے ہے. ایک تو احبار کہتے ہیں سیاہی کا کام کرنے والے، حبر کہتے ہیں ان کو نا، لیکن حبر خوبصورتی کو بھی کہتے ہیں، عمدہ، حسین، اثر، نشان. الحبر عالم کو اس لیے کہتے ہیں کہ اس کے علم کا اثر لوگوں کے دلوں میں باقی رہتا ہے، اور اس کے عمدہ اثار قدم کی پیروی کی جاتی ہے. پھر اسی طرح قرآن کائنات کی ہر حسین شے کو بھی تحسین کے جذبے کو بھارتا ہے، اسے لطف اندوز ہونے کی تاکید کرتا ہے. تو کیا پتہ چلا کہ عالم دین کا خوبصورت نمونہ پیش کرتا ہے، اور اس کو کرنا چاہیے، لوگوں کی نظروں میں اللہ کا دین خوبصورت کر کے دکھائے. اور رہبان کون ہے؟ راہب سے. آج کے دور میں آپ لفظ رہبان کو کہہ لیجئے درویش، یہ نبی تو نہیں ہوتے تھے لیکن درویش تھے. راہب یا رہبو سے، راہب کہتے ہیں ایسا خوف جس میں احتیاط بھی ہو. تو مرہوب اور راہب شیر کو بھی کہتے ہیں، کمزور ہو جانے کا معنی بھی اس میں آتا ہے. اور رہب و رہبا اس اونٹنی کو کہتے ہیں جو سفر میں تھک کر لاغر ہو چکی ہو. اور رہب الجمل، اونٹ اٹھا لیکن کمر کے کمزور ہونے کی وجہ سے پھر بیٹھ گیا. تو یہاں سے ہے لفظ رہبانیت، مسلک خانقاہیت جس کو آپ کہتے ہیں، خانقاہوں پہ بیٹھنا اور وہاں بیٹھ کے اللہ کے خوف سے رونا دھونا، دنیا کی لذتوں کو ختم کر دینا. ارحاب ان پرندوں کو کہتے ہیں جو شکار نہیں کرتے، کمزور اور لاغر ہو چکے ہوتے ہیں. تو زاہد کا معنی بھی آپ لے سکتے ہیں، زہدہ. تو یہ کون لوگ ہوتے تھے؟ روحبان، بعض کہتے ہیں فارسی کا لفظ ہے روح اور بان سے. کیا پتہ چلا؟ मजूसियों के हाँ भी खानकाहियत का जो मसक था उसके लिए इस्तेमाल होता था। बस आप ये कह लीजिए कि जो अल्लाह के खौफ से दुनिया की लज्जतों को भी छोड़ देते हैं उनको क्या बनाते हैं? अरबाबन। और अरबाब क्या है? रब की जमा। मिन दून इल्लाही। अब ये आयत लोगों के जहनों में बहुत शुबे डालती है। वो कहते हैं हाँ खा ये तो बहुत बड़ा इल्ज़ाम है। अदी बिन हातिम का नाम आपने सुना होगा, हातिम ताई जो बहुत मारूफ किरदार था उसके बेटे थे, बिल्कुल नबी सल्लम की ज़िंदगी के आखिरी दिनों में ये मुसलमान होकर आपके पास जब पहुँचे तो इनके गले में सोने की जंजीर थी, स्लीव थी डली हुई। आपने कहा कि अदी इसको उतार दो, उतार दी। फिर उन्होंने आकर कहा कि अल्लाह के नबी कुरान में हम पर एक इल्ज़ाम है, और वो क्या है? इत्तखज़ु अहबारहुम व रुहबानहुम अरबाबम। हालांकि कोई साई इनको रब नहीं कहता, तो उस पे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया? अमा इन्नहुम लम यकूनु याबुदूनहुम वलाकिन्नहुम कानु इज़ा हल्लू शैयस्तखल्लूहु व इज़ा हर्रमु अलैहिम शैयन हर्रमुहु। कि वो इन अखबार और रुहबान की इबादत तो नहीं करते, लेकिन जब वो किसी चीज़ को हलाल करार देते हैं तो ये इसे हलाल मान लेते हैं, और जब किसी शय को हराम करार देते हैं तो इसको हराम मानते हैं। तो क्या पता चला? हलाल और हराम का कानून अल्लाह के हाथ में। नबी भी नहीं हराम कर सकते। सूरह तहरीम की पहली आयत, लिमा तो हर रिमो मा हल्लल्लाहु लक। तो याद रखिए ये हलाल को हराम और हराम को हलाल बनाने का हक सिर्फ़ और सिर्फ अल्लाह ताला का है। तो आपने जब ये बात कही कि क्या तुम उनकी बातों को अल्लाह की बातों के मुकाबले पे नहीं ले आते, उन्होंने कहा ये तो है। और आज भी देखिए पॉप को पूरा इख्तियार हासिल है, जो चाहे फैसला कर दे। उसके एक फरमान पर यहूदियों को 2000 साल पुराने उस इल्ज़ाम से बरी कर दिया गया कि उन्होंने हज़रत ईसा को सूली पर चढ़ाया था। तो गोया कि आज के पॉप को तारीख को बदल देने का इख्तियार तक है। इसी तरह वो हलाल और हराम करा देता है। नाम नहीं लेना चाहती, लेकिन ख़ुद को मुसलमान कहने वाला एक गिरोह ऐसा है, बिल्कुल उनमें भी ऐसी है। अपने इमाम जो इमाम हाजिर होते हैं उनको मासूम समझते हैं, उनको आज भी उन्होंने इख्तियार दिया हुआ है कि वो शराब को हलाल कर दें, जिना को हलाल कर दें, और जिसको शरीयत से चाहे निकाल दें। नाम लेने में तकलीफ़ इसलिए होती है कि ये चीज़ें दिलों में नफ़रत डालती हैं, लेकिन आप ख़ुद पढ़िए, बहुत करीब ऐसे लोग आपके भी बसते होंगे कि जहाँ उन्होंने हलाल हराम अपने पास रखा हुआ है हर चीज़ का। हर साल कुछ साल के बाद वो मुख्तलिफ तरीके से अपने इमामों के ज़रिए दीन को बदल देते हैं। अल्लाह ताला फरमाते हैं वमा उमिरु इल्ला लियाबुदू। उनको तो नहीं हुक्म दिया गया था मगर सिर्फ इसका कि वो इबादत करें। इलाहम वाहिदा, एक इलाह की, ला इलाहा इल्ला हुवा, नहीं है कोई ला मगर वो ही, सुभानहु अम्मा युश्रिकून, वो पाक है इससे जो वो शिर्क कर रहे हैं। तो यहाँ पे वो बात पूरी हुई कि अहले किताब के बातिल नज़रियात की वजह कि उन्होंने मजहबी रहनुमाओं को ऊपर किया। देखिए नोट कीजिएगा एक जुमला, जब नबी को बेटा बना दिया, हज़रत ईसा नबी थे ना, तो उनको अल्लाह का बेटा बना दिया, तो फिर जो नीचे आलिम थे उनको भी तो कुछ ऊपर बनाना था ना। यही होता है शख्सियत परस्ती और एग्जैजुरेशन जो आती है उसके अंदर इसी किस्म की चीज़ें आ जाती हैं। तो मेरे आपके लिए इसमें अमल की बात क्या है? फिर अल्लाह की बात और नबी का फरमान, इसके मुकाबले में किसी का कौल, किसी का फतवा, किसी की दलील नहीं चलेगी। इसी पे आज देखिए हमारी उम्मत ने हदीस के मुकाबले पे कौल को अहमियत समझी। मिसाल है कि इमाम अबू हनीफा रहमहुल्लाह का कोई कौल है, उसके मुकाबले में सही हदीस भी मिल जाती है नहीं लेते। क्यों? क्योंकि हमारे इमाम ने ये कह दिया। और चूंकि हम हनफियत हम नहीं मानेंगे, तो इस आयत की आप अलग से तफसीर सुने, इस पे बहुत कुछ कहा जा और सकता है, पढ़ा जा सकता है। इस वक्त बस अपने लिए ये बात कर लें कि अल्लाह और उसका रसूल हमें काफ़ी है। हर इंसान की बात सर आँखों पर, जब तक वो अल्लाह और उसके रसूल के किसी सही वाज़े हुक्म से नहीं टकराती, उसके अंदर है। और यही इन आइमा कराम का भी मसलक था, यही इनका नज़रिया था, लेकिन बाद में साथियों ने, लोगों ने उनके ऊपर ऐसी बातें कर दी।